रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
नमस्कार कार्यक्रम हाम्रो जोडीबाट दीपा कोइरालाको कार्यक्रम हाम्रो जोडी आउने गर्छ हरेक हप्ताको बुधबार साँझ 5 बजेको भेरी हाइलाइट्स पछि करिब 45 मिनटसम्म तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्जमा यो कार्यक्रममा हामी एउटा जोडीलाई बोलाउँछौँ र उहाँहरूको जीवन भोगाएका क्रममा आएका उतार चढाव तिता मिठा अनुभवका साथै रमाइला क्षणहरूका बारे भलाकुसारी गर्छौँ र साथमा दाम्पत्य जीवनलाई कसरी सुमधुर बनाउन सकिन्छ र जीवन भोगाएका क्रममा आइपर्ने समस्याहरूलाई कसरी समाधान गर्नुपर्छ भन्ने बारेमा विभिन्न जोडीका अनुभव साटासाट गर्छौँ। यस्तै अनुभव साट्नका लागि कार्यक्रममा आज हामीसँग हुनुहुन्छ वीरेन्द्रनगर 10 निवासी ज्ञान बहादुर खड्का र उहाँका धर्मपत्नी महेश्वरी खड्का। स्वागत छ यहाँलाई कार्यक्रममा।
हस् धन्यवाद
हजुरलाई।
यहाँहरू एकअर्काको जीवन साथी बन्ने अवसर कसरी जुट्यो संयोग?
यो चाहिँ अब माथिबाटै बनेर आएको होला, त्यो त थाहा छैन। उहाँ चाहिँ मेरो आफ्नै पर्नुहुन्थ्यो, फुपूको छोरा सोल्टी अनि भाउजूको भाइ, अनि त्यसरी भाउजूबाटै म महेन्द्रनगर उहाँ सुर्खेत आफन्त भएर
देखा भेट थियो
थिएन मेरो त्यहाँ। फेरि यस्तो छ, मेरो मामा पनि हुनुहुन्छ त्यहाँ, मेरो आफ्नै मामा त्यहाँ हुनुहुन्छ महेन्द्रमा, उहाँसँग उहाँ चाहिँ आइरहनुहुन्थ्यो सुर्खेतमा आउँदाखेरि, कहिले टाइम टाइममा आउनुहुन्थ्यो। त्यसपछि अब त्यो जीवनमा मैले अब बिहा गरेको पनि थिएन, होइन अविवाहित थिएँ म। भान्जाको परिस्थिति देखेर चाहिँ घर बिहारीकोहरू देखेर अनि भान्जाको बिहा गर्नुपर्छ, एउटा बिहा नै गर्नुपर्ने जीवनमा एउटा हुनैपर्ने हो भन्ने सोच गर्नुभयो। त्यो हिसाबले चाहिँ मामाले चाहिँ देखाउनु भयो, चित्त बुझ्यो बुझ्दैन भनेर देखाउनु भयो त्यस्तो गरेर, अनि मलाई चित्त बुझ्यो हुनु पनि स्वाभाविक हो, एकचोटि जीवनमा एकचोटि हुनैपर्छ भन्ने सोच भएर मामाहरूले जे भन्नुहुन्छ म त्यही कुरो म स्वीकार गर्छु भनेर, अनि त्यस्तै भयो।
हेर्न
त गएँ म, एकचोटि हेर्छु भनेर हेर्न पनि गएँ।
मन पर्यो ल्याएर,
अनि मन पर्यो
सिधै आउनुभयो तपाईँ?
होइन, बिहा गरेर त्यहीँबाटै मामाले बिहा गराइदिनु भयो।
हेर्न गएकै बेला
हजुर
लामो समय रहेर
हाम्रो यस्तो भयो,
1.5-2 महिना
त्यो प्रस्ताव राखेको 1 महिनापछि बिहा भयो।
सबैभन्दा त मलाई उहाँप्रति कसरी प्रभावकारी भयो भनेपछि, उहाँ चाहिँ एकदम बुवा आमा नभएको अनि टुहुरो हुनुहुन्छ, उहाँलाई चाहिँ एउटा भनौँ साथी गार्जियनको गार्जियनको रूप जस्तै चाहिएको छ भनेर उहाँको मामा मेरो सानो सानो बुवा पनि पर्ने, त्यसरी यो चाहिँ धेरै बाठी छ, योलाई गरेपछि मेरो भान्जा चाहिँ यसले चाहिँ माया पाउँछ अनि गार्जियन पनि हुन्छ भनेर यसरी, अनि आफू पनि बुवा नभएको परेँ, आधा टुहुरै थिएँ, त्यही भएर उहाँको त्यो दया लाग्यो मलाई एकदमै, ओके त्यसरी भनेको मैले।
त्यसले गर्दा चाहिँ कुराकानी गर्ने बसेर त्यस्तो भयो कि भएन
खै? एकचोटि के सोद्धै हुनुहुन्थ्यो, कतिमा पढेको हो भन्दै हुनुहुन्थ्यो, मैले नि म पढेको छैन भने मलाई थाहा छ भनेर भन्नुभयो, अनि मैले थाहा भए भइहाल्यो त किन सोध्नु पर्यो भने मैले
मामा घर बसेर अनि कुराकानी भयो चल्यो।
2 महिना जति बस्नुभयो
म मामाको घरमा, मामा बरु सुखेतमा आउँदाखेरि यहाँ पसिरहनुहुन्थ्यो, है भान्जा खै भनेर भान्जाको मायाले यसो भेटघाट गर्न आउनुहुन्थ्यो, तर म 81 भुइँबाट बोलाउनु भयो, बोलाएपछि म गएँ स्कुलमा पढ्दा पढ्दै गएँ म, म 10 कक्षा त्यति बेला म 10 कक्षा पढ्थेँ जीवन आफ्नो उसमा विद्यार्थी जीवनमा, 10 कक्षामा एसएससी पनि नगरिकन गएको थिएँ यहाँबाट, ठिकै छ अब चाहिँ यहाँबाट गएर त्यो ठाउँमा हिराउनु लाउनु भयो 1-2 महिनापछि अनि देखाउनु लाउनु भयो, त्यसपछि म चाहिँ सोच गरौँ भनेर भने, ठिक छ हजुरले जे स्वीकार गर्नुहुन्छ म त्यही स्वीकार गरेर म जान्छु,
अनि त्यहीँबाट विवाह गरेर लिएर
मेरो चाहिँ बिहा चाहिँ त्यहीँबाट भएको हजुर।
त्यति बेलासम्म सुर्खेतको वातावरण त
केही पनि थाहा थिएन मलाई, नै सुर्खेतको नाम पनि सुनेको थिएन मैले, 81 उहाँलाई देखेँ मैले, हेर्दा पनि माया लाग्दो, एकदमै माया लाग्दो भावुक जस्तो अनुहार पनि लाग्यो, होइन जस्तै मेरो पनि बुवा नभएको कसैले बुवा भन्दा पनि मलाई एकदमै माया लाग्थ्यो है, अनि उहाँको त झन् बुवा पनि नै आमा पनि नै, आमा त्यही दिन बितेको भनेर सुन्दाखेरि एकदमै माया लागेर आयो। ए अब ठिक छ, यो पनि एउटा सेवा हो, यस्तो टुहुराको सेवा गर्नु यो पनि धर्म हो, ठिक छ भनेर मैले ओके भाउजूले मलाई धेरै कुरा बुझाउनु भयो, त्यसपछि मैले ओके भने, अनि माया पनि लाग्छ एकदमै, किनभने
घर परिवारले पनि हुन्छ भन्नुभयो होला त्यो
घर परिवारको, त मेरो घर परिवारमा उहाँले चाहिँ घर परिवारमा त सान्दाईले मानेकै हुनुहुन्थेन नै भन्नुभएको थियो, उहाँलाई देखिसक्नु भएको थियो कस्तो बच्चा बच्चा बचपना देखेँ मैले, कसरी गरेर खानु गृहस्थी अलिकति पाएको पनि हुनुपर्छ, गाह्रो हुन्छ यसलाई नै भनिराख्नु भएको थियो। अनि मेरो भाउजूले उहाँको यथार्थ कुराहरू मलाई सबै बताउनु भयो, मेरो फुपूको छोरा हो यस्तो हो यस्तो हो भनेपछि अब मैले चाहिँ अब टुहुराहरू भनेपछि एकदमै माया लाग्ने, किन आफूलाई पनि त्यस्तै परेको बुवाको चाहिँ अब म चाहिँ मायाबाट वञ्चित भएको थिएँ।
त्यसपछि विवाह गरेर सुर्खेत आएपछि अब छोरीबाट बुहारी भएर त्यो पनि अब नयाँ ठाउँमा होइन, कतिको गाह्रो भयो?
गाह्रै भयो नि, अब आफ्नै सास ससुरा भएको भए त अलि सजिलै हुन्थ्यो, म त अब जेठानी देउरानी जेठानीसँग परेँ, त्यही पनि अब ठिकै छ, खुसी नै भएँ, माया पाएँ।
कति वर्ष हुनुहुन्थ्यो विवाह गर्ने बेला?
म त्यति बेलामा 20 वर्षको थिएँ,
21 हुनुहुन्थ्यो,
20-21 थिएँ म।
विवाह गरेर
लिएर आउनुभयो अनि त्यसपछि त्यहाँबाट बिहा गरेर लगत्तै आइहाल्यो है सुर्खेततिर। अनि त्यसपछि चाहिँ अब एकैचोटि घरमा प्रवेश गरियो, त्यो दिन चाहिँ अब प्रवेश गरेर आएँ, त्यहाँ भित्रपट्टि चाहिँ अब त्यसपछि अब चाहिँ ल्याइयो अब होइन, प्रवेश गरियो, त्यहाँपछि अब खासै अब बिहा त हाम्रो उहीँ भइसकेको थियो होइन, तर घर प्रवेशमा चाहिँ ल्याइसकेपछि अब भोलिपल्टबाट
व्यावहारिक त अब त्यसपछि अझ झरे बढी जिम्मेवारी आइपऱ्यो।
त्यसपछि मेरो चाहिँ घर परिवारमा म त्यति बेला विद्यार्थी जीवनमा क्याम्पस जाने 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 आउने एसएस पास गरिसकेपछि क्याम्पस जाने आउने गरिरहन्थेँ, तर आफ्नो लाइफमा के भयो भनेपछि त्यति बेलामा एउटा अलिक गाइडेन्स गर्ने मान्छेको कमजोरी पनि भयो, प्रशासनिक रूपमा चाहिँ गाइडेन्स गर्नुपर्ने हो, त्यो चाहिँ अलिक कमजोरी पनि भयो, अब त्यसले गर्दाखेरि अलिक प्रशासन टाइट नगरेकोमा अलिक त फितलो भयो भने पनि गाई गोरु जस्तो चाहिँ छोडुवा जस्तो हुन्छ, त्यस्तो टाइपले हुन जाँदो रहेछ क्या मान्छेहरू। अब म त्यस्तो बेला त्यो सङ्घर्षमा त्यो गइसकेपछि अनि म चाहिँ के भयो भनेपछि अब चाहिँ यस्तै भौतारी नै गएँ केही समयसम्म लागि, खाने गर्ने यताउता हिँड्ने डुल्ने बिचमा चाहिँ मलाई गाइड गर्ने मान्छे नभएको कारणले, अनि साथीभाइहरूको पनि त्यस्तै किसिमको एउटा विसङ्गतिमा लागेछु म आफ्नो जीवनमा। अब स्टुडेन्ट लाइफमा नै म त्यो एउटा मादक पदार्थ चाहिँ सेवन गर्दै हिँड्दै थिएँ म त्यस बेलामा। भनेपछि
विवाह गरेर आएपछि दुवैजना उस्तै उस्तै उमेरको होइन, घरमा अब अलिकति जिम्मेवारपूर्ण मान्छे पनि नै, अनि गाह्रो भयो होला
एकदमै 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 गाह्रो भयो, सम्हाल्नै हैरान भयो। अब त्यस्तो 81 आएँ, त्यो परिवार अब ठुलो परिवार थियो, त्यति पनि बुझेको पनि थिएन, म पनि जम्मा 18 वर्षको थिएँ, 17 पुरा भएर खरै 18 टेकेको थिएँ, 17 मात्रै क्रस गरेको थिएँ म आउँदा, अनि गाह्रै भयो। फेरि अब त्यहाँ कस्तो थियो भने गार्जियन गरिदिने मान्छे नै थिएन, आफूलाई मन लायो बनाए खाए, अनि के बनाऊ भन्दा पनि त्यति वास्ता नगर्ने, अब त्यही हो आफ्नो सासु भए पो सबै कुरा सिकाउँछ, यस्तो गर बा उस्तो गर बा भन्छ, त्यो पनि थाहा भएन मलाई। अब आफूले सक्दो कोसिस गरेँ खुसी पार्न सबैलाई।
कति समय सँगै बस्नु?
2 वर्ष बस्यौँ, अनि बाबु पेटमा भएपछि माइतै अब मैले त्यहाँको चालचलन सबै कुरा बुझेँ, अब यहाँ बस्दा त म त धेरै दुःखी हुन्छु, दुःख पाउँछु, मेरो जिउ त फालिन्छ भनेर मैले खबर गरेँ माइतमा, अनि आइजाऊ न त यहाँ भन्नुभयो। कति 7-8 महिना मात्रै भएको थियो बाबु पेटमा भएको, अनि म माइत गइहालेँ एकैचोटि, मैले बाबुलाई चाहिँ 9 महिनाको लिएर आएँ एकैचोटि जन्माएर, माइतीले नै धेरै हेल्प गर्नुभयो मलाई।
कति पछि आमा भन्नुभयो नि, 1 वर्षपछि
होला? एक वर्षपछि।
कस्तो महसुस हुँदो रहेछ नि आमा भन्नु?
थाहै छैन, यति बचपना थियो आफूलाई त थाहै नै भएन, अब दुःख पाएँ एकदमै एकदमै, 10 महिनासम्म नै गाह्रो भयो, भमिट भइराख्यो, अनि के भयो भन्ने कुरा त्यो त सम्झे पनि मलाई अझै डर लाग्छ, म त बिरामी पनि हुने, पानी खान पनि नहुने, दुःख पाइयो। अब
त्यति बच्चाको बेलाको त्यो महसुस गर्न पाइएन, सानो अब 9 महिनाको बच्चा एकैचोटि घरमा आउँदा बिचमा खेलाउने अब सम्हाल्ने त्यति जिम्मेवारी परेन भन्नु पर्यो बुवाको तर्फबाट।
मेरो तर्फबाट त अब
भूमिका
बुवाको
त भूमिकै भएन भनौँ,
के हो भनेदेखि अब त्यो बच्चा हुने बेलामा चाहिँ ऊ चाहिँ पेटमै थियो बच्चा, गर्भमा हुने बेलामा चाहिँ माइतै गयो होइन, माइत गएर नै उतिबाट नै जन्मेको हो होइन। मैले आफ्नो जीवनमा सानो बच्चामा पहिलो बच्चा मेरो चाहिँ के भयो भने चाहिँ सानो जीवनमा मैले हुर्काउन पाएन, देख्न पाएन राम्रोसँग, त्यसपछि एकैचोटि 8 महिनापछि
9 महिनापछि
यहाँ आएर चाहिँ आफ्नो काखमा मैले खेलाउने गर्ने गर्न थालेँ। त्योभन्दा अगाडि विगतका अगाडि दिनमा चाहिँ मैले चाहिँ माइतै हुँदाखेरि देख्न पाएन,
बिचबिचमा जाने
एकचोटि जानुभएको थियो एकैचोटि, खै यहाँको चाहिँ त्यति बेला एसएलसी थियो होला सायद, मलाई पनि भुलिहालेँ ती कुराहरू थाहा छ। छैन अनि एसएलसी थियो त्यही भएर आउन मिलेन तर भात खुवाउन बाबुको भात खुवाइ पनि त्यहीँ गरेको हो अनि भात खुवाइमा जानु भएको हो नि तर मेरो माइती त धेरै बुझ्ने भएर मात्रै मलाई सहारा अब सबै कुरा बुझ्नु भयो अब घरमा वास्ता भएन मेरो वास्ता गरेनन् भन्ने दुःख लाग्यो कसैले के भयो कस्तो भयो अब त्यति बेला फोन पनि थियो मेरो घरमा यहाँबाट आवा यहाँ त फोनको त्यति ऊ थिएन आवा चलेको थियो होइन आवा गर्ने तर कसैले पनि खबर गरेन कति दिनपछि मैले उहाँलाई बच्चा जन्मिसकेपछि खबर गर्न पठाएँ अब हुन्छ नि अहिलेको त
कति वर्ष भयो नि अहिले यहाँ वैवाहिक बन्धनमा बाँधिनु भएको
हामीहरू चाहिँ अहिले 43 सालमा हो बिहा भएको अब कति भयो 31, 32, 33
भनेपछि 30 वर्ष क्रस भइसक्यो
क्रस हजुर
कस्तो अनुभव हुन्छ नि 30-35 वर्षलाई यसो पछाडि फर्केर
सम्झ्यो भने त मलाई कहाली लाग्दो लाग्छ डर लाग्छ किनभने धेरै सङ्घर्ष गर्नु पर्यो जीवनमा के गरिएन के गरिएन डरै लाग्छ अब यस्तो दिन पनि आउला भनेर मैले सोचेको पनि थिएन कल्पना गरेको थिएन त्यति बेलाको अवस्था भनेको अलि अर्कै नै थियो दुःखदायी नै थियो
सामाजिक आर्थिक रूपमा पनि अलिक फरक बनायो
हजुर हजुर फरकै बनायो त्यति बेला पनि अब सम्पत्ति हेर्ने हो भने थियो तर चाहिँ त्यसलाई सदुपयोग गर्न जानिएन अब दुइटै बच्चा बच्चा उस्तै भयौँ फेरि उहाँका साथीहरूसँग साथीको लैलैमा लाग्नु भयो मेरो कुरा सुन्नु भन्दा पनि बाहिरको साथीहरूकै कुरा सुनेर उतै मस्त मग्न भएपछि त मलाई एक्लै गाह्रो भयो नि सम्पत्ति भएर पनि दुःख पाएँ
मैले वर्ष चाहिँ रह्यो त्यस्तो समस्या बिचमा
अब त्यो भन्नु पर्दा अब अहिले 10 वर्ष जति मात्रै भन्नाले 20 वर्ष दुःख काटे
हजुर
20 वर्ष चाहिँ एकदमै सङ्घर्षमय जीवन भयो मेरो
यहाँलाई कस्तो लाग्छ नि पछाडि फर्केर यो वैवाहिक जीवनको 30-35 वर्षलाई सम्झिँदाखेरि
मलाई त कसरी आएछु जस्तो लाग्छ है त्यो विगतका दिन सम्झेर हेर्दाखेरि त मैले त ओहो म त ठुलो अन्धकार भूमिमा फसिरहेको जस्तो लाग्यो तर यस्तो हुनु गर्नु रहेनछ भन्ने कुरो चाहिँ अहिले मलाई याद आयो होइन अब चाहिँ के गर्ने चाहिँ अब त्यति बेलामा जानिएन अब मैले अघि नै भनिहालेँ गाइडको कमी पनि भएको कारणले गर्दाखेरि पनि त्यो शिक्षा पाउन सकिएन अब जता गयो उतै भौतारिने अवस्था पनि त्यो बेलामा त्यो साथीहरूको सङ्गतले गर्दा मलाई त्यस्तो बनायो तर मैले उनीहरूले कर्काप गरे पनि होइन तर परिस्थितिले त्यस्तै गराउनु गएको रहेछ तर चाहिँ अब मलाई त यो अहिलेको नयाँ जीवनमा म कसरी मान्छे त्यस्तो मान्छे पनि यस्तो हुन्छ भन्ने कुरो जो परिवर्तन भयो त्यो परिवर्तन हुँदो रहेछ मान्छेले गरेपछि नहुने कुरो चाहेपछि जे पनि हुनु रहेछ भन्ने कुरो मलाई चाहिँ त्यो अनुभव भयो अहिले
केले चाहिँ त्यसरी परिवर्तन गर्न आफूलाई
अब जस्तो मैले अब आफ्नो कार्यक्रमहरू चाहिँ जस्तो भनौँ न मैले अब एउटा मान्छे कुनै पनि काममा मान्छे बिजी हुनु पर्दो रहेछ आफ्नो एउटा लाइफ बनाउनको लागि आफ्नो जीवन सुधार्नुको लागि मान्छेले एउटा कुनै न कुनैको चाहिँ एउटा काम लिनु पर्दो रहेछ जस्तै कुनै बेलामा चाहिँ कसैले अब चाहिँ खेतीपाती गर्छन् कसैले उद्योग गर्छन् कसैले व्यापार गर्छन् म चाहिँ व्यापारतिर लागेँ पहिला योभन्दा अगाडि मैले जिप चलाउँथेँ है फर्स्ट टाइममा मैले चाहिँ
जिप
आफ्नै फर्स्ट टाइममा मैले जिप किनेँ फाइनेन्स लिएर चाहिँ मैले यो जिप किनिसकेपछि मैले हाम्रो सूर्यबहादुर खड्काको ज्वाइँको उसमा चाहिँ डिलर थियो कोको डिलर थियो उहाँका मैले ठेका दिएँ म आफै चलाउँथेँ आफै ड्राइभ गर्थेँ अनि उहाँका लगभग मैले 5 वर्षको पिरियडभित्रमा मैले त्यो 5 लाख रुपियाँ चाहिँ जुन फाइनेन्स थियो मेरो त्यो पैसा त्यो मैले मेकअप गरेर कम्पनीलाई फाइनेन्स गरेर क्लियर गरेँ त्यसपछि आएर मैले यो मध्यपश्चिम यातायात भन्ने हाम्रो जिप समिति थियो त्यसमा चाहिँ मैले त्यहाँ छुटाएर यतातिर मध्यपश्चिम यातायात व्यवसायमा चाहिँ मैले जिप समितिमा चाहिँ मैले चाहिँ दर्ता गरेँ त्यहाँ हाम्रो लोकल चल्थ्यो कहिले काहीँ बाहिर पनि जान्थ्यौँ अनि त्यो पिरियडमा मैले चाहिँ लगभग 7-8 वर्षसम्मको समयसम्म मैले जिप चलाएर आफ्नो जीविका उपार्जन गरेँ त्यसपछि आएर चाहिँ म अब के गर्न थालेँ भनेपछि जब किस्ताहरू मेरो सबै क्लियर भयो त्यसपछि म अलिक कमाउन थालेँ त्यसपछि फेरि म फेरि बिचमा आएर चाहिँ अलिक विकसितमा विसङ्गतिमा लागेर फेरि बिचमा अलिक बिग्रियो त्यसपछि मैले अनि जिपहरू चाहिँ केही समयपछि घर परिवारको पनि एउटा अफर आयो ल यो चाहिँ बेच्नुपर्छ
तपाईँले
पेसा त्यो राम्रो होइन छोराछोरीको उसबाट पनि
गाडीबाट त झन् सुध्रिनुहुन्छ कि भनेर पहिला चाहिँ ल म गाडी किन्दियो मेरो बेरोजगार भएर म बिग्रिएका हुँ म गाडी किनेपछि सुध्रिन्छु भन्नुभयो साँच्ची हो भने हो म बेरोजगार भएर बिग्रेको हो गाडी किन्ने बित्तिकै म त ठिक हुन्छु भन्नुभयो होला आखिर चाहिँ यसै घर बसेर पनि सम्पत्ति सक्ने नै हो खाएर गाडी किनेपछि केही न केही आफ्नो हातमा त यसो सिप त होला आफ्नै सम्पत्ति नभए पनि कसैको गाडी चलाएर त हामीलाई पनि पाल्न सक्छ होला भनेर मलाई त्यता माया लाग्यो ठिक छ त नि भनेर गाडी किनियो गाडी किनेपछि त झन् मस्ती भइगयो हेर्नु अब सुनमा सुगन्ध भइगयो झन् पैसा पनि भइगयो त्यता फेरि अब आनन्द पनि भइगयो अब चाहिँ ल आज तैँले चलाइदिएन भन्यो एउटा ड्राइभरलाई जिम्मा लगाइदियो आफू दिनभरि बस्यो तास खेल्यो अब मनोरञ्जन गर्यो बेलुका आयो त्यही ताल फेरि आज त्यस्तै भोलि भोलि त्यस्तै यसै गरेर कति वर्ष बिताउनु भयो, 8-10 वर्षै, अनि मैले फकाएँ। अब मैले त आइडिया लिनु पर्यो, अब केही न केही त गर्नु पर्यो, सधैँ यसरी त्यही जी पार्कामै झुल्ला खेलेर त भएन, अब जीवन छोराहरू बच्चाहरू ठुल्ठुला भइसक्यो, लाज मान्न थाले। अनि मैले सोचेँ, बुढा अब त भएन, अब बजारमा ठुला ठुला हाइसहरू आइसके, अब यो सानो गाडीको त काम छैन, हाइस किनौँ भनेर फकाएँ उहाँलाई। फुरुङ्ग पर्नु भयो, ल त नि भन्नुभयो र अनि बेचिम। बेचेपछि अनि मैले उहाँलाई फेरि फकाएँ, होइन अब सँगै बसौँ, कति दुःख गर्ने हो, अब हार्डवेयर पसल गरौँ, यो ठाउँमा नयाँ पनि छ चल्छ पनि, अब हामी दुइटा मिलेर गरौँ न भने। अब उहाँलाई चाहिँ मैले जसरी पनि सुधार्नु थियो, त्यता अब मेरो नजिक बसेपछि त पक्कै पनि त्यस्तो गर्नुहुन्न भन्ने भयो। अनि त्यसपछि मानिदिनु भयो। एक महिनासम्म त बोल्नु पनि भएन मलाई, तैँले जीव बेचिस्, आज मलाई यसरी कैदमा राखिस् कैदमा राखिस् भनेर बोल्नु भएन। पछि पछि अब पसल गऱ्यौँ, पसलबाट अब पहिला सुरु हामीसँग जम्मा 1-1.5 लाख कतिको थियो, त्यति बेला हामीले सुरु गऱ्यौँ। अनि त्यही सालै बाबु पनि, ठुलो बाबुलाई चाहिँ 12 पास गरेर अस्ट्रेलिया जानु पर्यो। अब धान्दै आयौँ, बुढाबुढीले मिलेर पसल गऱ्यौँ, अब एउटा सानो गाडी किन्यौँ, फेरि सिमेन्टहरू ढुवानी गर्ने दुईटा बुढाबुढी मिलेर, जे होस् बानीहरू सबै सुध्रिँदै, अब आर्थिकबाट पनि सबैबाट राम्रो हुँदै 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 त्यसरी जब त्यो गाडी बेचे अनि बल्ल।
कुनै बेलाको समय पनि हुन्छ होइन, त्यो समयले पनि मान्छेलाई विभिन्न परिबन्धमा पार्छ, त्यस्तै होला भनेर बुझ्नु पर्यो, किनकि समय मान्छे त्यही हो, सबै कुरा त्यही हो, तर त्यो समय त्यति बेला त्यो भएको थियो, अब अहिले राम्रो
मैले अघि नै भनिहालेँ है, समयको माग अनुसार त्यति बेलाको समय र अहिलेको समयमा धेरै परिवर्तन भइसकेको छ होइन। त्यति बेलामा चाहिँ मैले गाडी चलाएर हिँड्नु पनि त्यति बेलामा ठुलो मान्यता थियो, तर मैले त्यो गाडीलाई मैले चलाएर पनि, अब ठुलबाबुलाई मैले यहाँ काठमाडौँमा पढाउने बेला पनि मैले त्यो गाडीको किस्ता पनि तिर्ने र प्लस अनि उसलाई फिस तिर्ने पनि छ भने त्यहाँ निकालेर मैले फिस पनि पठाएँ, आइएससी यता त गएर मैले पठाइहालेँ, मलाई ठिकै दिएको छ त्यसले, त्यसलाई चाहिँ त्यो व्यापारले मलाई अहिलेसम्म यहाँसम्म ल्यायो है,
एकदमै।
पछि एक महिनासम्म त बोल्नु भएन, एक महिना फेरि पसलमा व्यस्त हुनुभयो, अब कसरी गर्ने के गर्ने भनेर। जब 2-3 महिना क्रस गर्यो, सबै व्यापारी साहुहरूले पनि चिन्न थाले, ऋण पनि पताउन थाले, अब सामान पठाइदिए भनेपछि टरक्का टरक पठाइदिन थाले, हामीले पनि अब गाउँ घरमा दुःख गऱ्यौँ, मैले पनि साथ दिएँ उहाँलाई। अनि त्यसपछि पछि ओहो, मैले चाहिँ यो पहिला गाडी नकिनेर सुरुमै मैले पसल गरेको भए आज म कस्तो हुन्थ्यो होला, साथीसँगसँग पनि म आखिरी बस्थेँ होला, पन्छिन्थेँ होला, तैँले एकदम ठिक गरिस् भनेर त्यसपछि बल्ल बुझ्दै जानुहुन्छ, अब चाहिँ खुसी हुनुहुन्छ,
ढुक्क छु म सबै कुराहरूमा है, अहिले मलाई त्यस्तो छैन, टेन्सन छैन।
छरछिमेकीले पनि भन्छन् तैँले के जादु गरिस् त्यस्तोलाई कसरी जादु होइन, यो भगवान्को कृपा हो, जादु गर्ने भयो त म 20 वर्ष किन रुन्थेँ, अनि यो त भगवान्को हजुर हजुर यो सब म त भन्छु।
कुरा त्यहाँ बिचमा दुवैजनाको एकअर्कालाई साथ थियो, माया थियो, त्यसले नै सम्भव भयो भन्ने
हजुर।
यो अप्ठ्यारो बेलामा एउटाले यसरी भनेको नमान्ने भनेर एउटाले एउटालाई छोडेर हिँडेको भए त
लथाले
त्यही भएर साथ चाहिँ ठुलो कुरा हो भन्ने पाठ चाहिँ सिक्नु पर्यो,
सिक्नु हजुर हजुर।
हामी गीत सुन्छौँ यहाँको रोजाइमा, छ कुनै यो गीत राम्रो लाग्छ भन्ने, यो गायकको यस्तो गीत राम्रो लाग्छ भन्ने?
मैले गीत गाएँ भने छ नि एउटा गीत, मैले गीत गाएँ उसको के सुनको तरिमा त्यही
यहाँको रोजाइमा हामी गीत सुन्छौँ। कार्यक्रममा अब हामी आजका हाम्रा अतिथिको रोजाइमा रहेको यो गीत सुन्छौँ, साथमा हामी छोटो विश्राम पनि लिनेछौँ। विश्रामपछि आजका हाम्रा अतिथि ज्ञान बहादुर खड्का र उहाँका धर्मपत्नी महेश्वरी खड्कासँगको भराकुसारी त छँदैछ, कार्यक्रमको साथमै रहनुहोला।
मैले गीत छोड़ी आए फुलको तरेली मैले गीत छोड़ी आए फुलको तरेली कहाँ को जू कहाँ बूजू कहाँ को जू कहाँ बेटू कसको परेली माँ
मैले गीत छोडी आए फुलको तरीमा कहाँ खोजु कहाँ भेटु कहाँ खोजु कहाँ भेटु कसको परेलीमा मैले गीत छोडी
छोड़ी आए तुमको तेरे लिए रेडियो भेरी एफएम
विश्रामपछि स्वागत छ दिपाको तर्फबाट। कार्यक्रम हाम्रो जोडी आउने गर्छ हरेक हप्ताको बुधबार साँझ 5 बजेको भेरी हाइलाइट्स पछि करिब 45 मिनटसम्म तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्जमा। यो कार्यक्रममा हामी एउटा जोडीलाई बोलाउँछौँ र उहाँहरूको जीवन भोगाएका क्रममा आएका उता चढाव तिता मिठा अनुभवका साथै रमाइला क्षणहरूका बारे भलाकुसारी गर्छौँ र साथमा रमाइला गीत सङ्गीत पनि सुनाउँछौँ। अब फेरि कार्यक्रमलाई अगाडि बढाउँ। आजका हाम्रा अतिथि ज्ञान बहादुर खड्का र उहाँका धर्मपत्नी महेश्वरी खड्कासँगको यो भलाकुसारीबाट। यहाँलाई फेरि पनि स्वागत छ। यो बुढाबुढीमा कहिले काहीँ ठाक्क ठुक्क पर्छ? यहाँको त धेरै पर्यो,
पर्छ, कति पर्यो जीवनमा, तर अब चाहिँ पर्दैन। जब अब हामी पसल गर्न थाल्यौँ, नबोली पनि साध्यै नहुने भयो दुइटाले मिलेर। अब पहिला त हामीले मान्छे पनि राखेका थिएनौँ, हामीले आफै अब सानो पसलबाट के मान्छे राख्नु भनेर अब लोड गर्नलाई खोजी ल्याउँथ्यौँ। अब थोरै त हामीले आफै पनि बुढाबुढी मिलेर गरिदिन्थ्यौँ, लोड गरेर पनि पुर्याइदिन्थ्यौँ। कसरी आफ्नो व्यापार हो, जसरी पनि हामीले चाहिँ व्यापारलाई प्रचार गर्नु छ त्यो पनि गर्यौँ हामीले। उनीहरूसँग लोड अनलोड नलिएर पनि हामीले सेवा गर्यौँ।
त्यति बेलामा हाम्रो पुँजीहरू चाहिँ कम थियो, त्यही बेलामा चाहिँ हामीले सानो चाहिँ आइटमहरू राख्ने गर्थ्यौँ, अनि जस्तो सिमेन्टहरू सरियाहरू
जब पसल गर्ने बित्तिकैदेखि त हामी कसरी भने अब झगडा गर्ने त के बोल्ने फुर्सद पनि नहुने भयो। भित्रको पसलको उहाँले फेरि सामान पुर्याउनु जानुपर्ने, आफूले फेरि व्यापार हेर्नुपर्ने, यस्तो गर्दा गर्दै दिनभरि थाकेको हुने, राति अब बोल्न पनि फुर्सद नहुने, झ्याउ पनि लाग्ने त्यस थकाइले गर्दा, अनि त्यस पसल गरेदेखि एकदमै राम्रो हुँदै आयो। बन्द भयो अब कहिले काहीँ त्यही पनि के गरिदिनुहुन्छ, त्यस्तै चित्त नबुझ्ने कुरा पर्न त अलिअलि जसको पनि पर्छ। बढी चाहिँ मै रिसाउँछु, उहाँलाई रिस उठ्दैन, एउटा भगवान्को वरदान त्यो
पाउनु
भएको
छ। सानो बच्चादेखि लिएर
गाली गर्नु न बच्चाहरूको गल्ती छ भने भन्नुहोस् हजुरले, तैँ भन् भन्नुहुन्छ, बच्चाहरूलाई पनि नभन्ने, जति रिस उठे पनि केही न रिस नउठ्ने। अब रिसै नउठे त कुरै सिद्धि गयो के, रिस मैलाई उठ्छ, मै हो कराउने पनि,
त्यसले गर्दा पनि झगडा लम्बिन्न होला।
के भन्छ भने अब परालको आगो लुङसुवासीको झगडा, यो भन्ने कुरो एउटा नेचुरल जस्तो पनि हो,
यो
व्यवहारमा भरिरहन्छ। हजुर हजुर, त्यो आफूले नै चाहिँ बुझेर, आफ्नै चाहिँ मनमा आफ्नो बुझेर आफूले कुन तरिकाबाट जानुपर्छ त्यो कुरो भन्ने कुरो, त्यो भावना बुझेर अनि बल्ल आफूले त्यो ट्र्याकमा गयौँ भने, अब रिलाइज गर्ने कुराहरू छ भने रिलाइज पनि गर्नु पऱ्यो, गल्ती गरिरहेको छ भने रिलाइज पनि गर्नुपर्छ। अब अनगल्तीमा चाहिँ कोही सहने हुन्छ, कोही नसहने हुन्छ।
अब हो
वास्तवमा त्यो, अब के हुन्छ भने यो ठुलो मान्छे भनेर चाहिँ यसले गल्ती गर्नुपर्छ, यो सानो मान्छे भएर यसले गल्ती गर्नुपर्छ भन्ने त्यो कुरा जानु हुँदैन, एउटा तरिका अनुसार जानुपर्ने हुन्छ। त्यही हो, हामीले ठुलो सानो भन्नु हुँदैन, झगडा पनि
हुँदैन। आज भोलि एकदम शान्त छ भन्नु,
हजुर हिजो आज शान्तै छ भनौँ, मलाई रिस उठ्दैन, मलाई उठ्छ, घरिघरि रिस उठाउनुहुन्छ कतिखेर त, एक्लै कति रिसाउनु, अनि चुप्प लगाइराख्छु।
के भनेर बोलाउनुहुन्छ नि मलाई?
उहाँले चाहिँ कहिले असीमको मम्मी भन्नुहुन्छ, अहिले चाहिँ महालक्ष्मी भनेर
बोलाउनुहुन्छ।
मैले असीमको बाबा नै भन्छु।
पहिला गाह्रो भएन सुरु
पहिला भएन, अब के गर्नु, पहिला आउने बित्तिकै अब बाबु आइहाल्यो, आएपछि आफूलाई जहिले पनि भमिट गरेर पल्टिराख्ने अनि बोल्ने नै भएन। त्यसपछि बाबु जन्मिहाल्यो, असीमको बाबा भन्न एक वर्षपछि त बाबा भनिहाले।
सुरु सुरुमा त अलिक बोल्ने जान्ने पनि अलिक थिएन,
होइन थिएन, चलनै थिएन, उहाँ पढिराख्ने, भेटघाटै नहुने, बोलचाल पनि नहुने, खासै थाहा पनि नै, उहाँहरू साथीसँग लैलैमा लागिहाल्ने। त्यही त म अहिलेका चाहिँ युवालाई हेर्छु, दङ्ग पर्छु, आफूले त्यस्तो माया पनि पाएन, जो मेरो कान्छो छोराको भर्खरै बिहा गरेँ, कति माया गरेको, 3 महिना म अस्ट्रेलिया ठुलो बाबुको पनि हेरेँ, त्यति बेला त गर्लफ्रेन्डमै थिएँ, तिनीहरू बिहा गरेका थिएन, तिनीहरूको माया देखेर छक्क पर्ने, बा यस्तो पो जिन्दगी हो, हामी कस्तो उमा जन्मेको रहेछौँ, केही वर्ष ढिला जन्मेको भए हामीलाई पनि यस्तो हुन्थ्यो होला,
आफ्नो पनि अझ सानो उमेर
भइदिए हुन्थ्यो जस्तो लाग्यो त्यति बेला। त्यति हामीलाई त थाहै थिएन नि, बिहा कस्तो हो, के हो, श्रीमान कहाँ हो, के हो, कसै खाइस् कि नै। अब अहिलेकाले कति केयर गरेका हुन्, कति जानेका हुन्, छक्क पर्छु म अहिलेको सिचुएसन हेरेर। जान्ने म त्यही भएर तिनीहरूलाई देखेर खुसी हुन्छु, जस्तै मेरो छोराहरूले एकदमै माया गर्छन् आफ्नो आफ्नो श्रीमतीलाई, अनि आफूले नपाए पनि बुहारीहरूले पाछन् दङ्ग पर्छु, सधैँ माया गर नरिसाऊ भन्छु, खुसी छु म पनि।
त्यति बेला त अब स्कुल पढ्न जाने जानुहुन्थ्यो होला
हजुर, एसएलसी चाहिँ त्यस्तै बिग्रेको थियो क्या, फेल हुनुभएको थियो होला, पहिला चाहिँ झुट बोल्नुभयो क्या कुनि, अनि त्यतिकै व्यस्तै हुनुहुन्थ्यो, आउनुहुन्थेन कोठामा पनि, अब त्यस्तै हो पढ्ने डुल्ने आ हो त्यस्तै हो बचपनै, अब त्यस्तै थियो,
अहिलेको त धेरै
बल्ल बल्ल अब चाहिँ कुराहरू सबै कुरा उहाँले पनि ए यस्तो गर्नु पर्दो रहेछ भन्ने कुरा जब पसल गऱ्यौँ, नजिक भयौँ, अब जतिखेर पनि व्यापार सँगै हुँदाखेरि बल्ल थाहा भयो।
पहिलेदेखि सानैदेखि त्यसले पनि समस्या ल्यायो कि सँगै बसिएन, सँगसँगै नहुँदा नहुँदा
त्यो पनि हो, काम त खासै बाहिर त उहाँको थिएन, घरै नै हुनुहुन्थ्यो, तर धेरै जस्तो बाहिरै लापत्ता हुने बानी पनि थियो कि, त्यही भएर पनि अब माया भन्ने कि मलाई चाहिँ के लाग्थ्यो भने उहाँले त्यस्तो गरेको दुःख पनि लाग्थेन, किनभने उहाँले मायै पाउनु भएन त मलाई माया कसरी दिनुहुन्थ्यो, माया पाए पो माया दिन जान्छ बचपना, अब के गर्ने, उहाँको चाहिँ परवरिश भनौँ अथवा चाहिँ गार्जियनहरूले अब त्यस्तै माया दिन सक्नु भएन, अब बुवा आमा नभएपछि कस्तो त्यो बच्चाको के हालत भयो होला, त्यो सोचेर चित्त बुझाउँछु म, त्यस्तो मलाई केही दुःख लाग्दैन।
त्यो माया यहाँले उहाँबाट पाउनु भयो पछि विवाह गरेपछि, त्यो भयो
मैले त अब बिहा गरेपछि नै सुरुदेखि नै पाएको हो, तर म आफूमै गल्ती भएको हो, किन भनेपछि म अघि नै भनिहालेँ त्यो
छाडा हजुर,
त्यहाँ त्यो बेला त्यो परिस्थितिमा के थियो भने त्यहाँको समाज पनि त्यस्तै किसिमको एउटा समाज थियो, त्यस बेलामा चाहिँ साथीभाइ घुम्न गइन्थ्यो, डुल्न गइन्थ्यो, ल आज यसो ठाउँमा जाउँ, भोलि यो ठाउँमा जाउँ भनेर चाहिँ घरबाट निस्किने, अब मेरो त्यो लाउरिस टाइपको चाहिँ एउटा जीवन मैले त्यस्तो पहिला बिताएको थिएँ, अब त्यो पाएँ मैले, अब त्यो जिन्दगी चाहिँ यस्तो रहेछ,
ठिक छ,
बिर्सिनु पर्ने भयो त्यो विगतका कुराहरू, जे गल्ती भए
नसम्झाऊ,
अब जे गल्ती भए नजानेर नै हो, नबुझेर नै हो, त्यस्तो तरिकाले जाँदाखेरि मैले त्यो कुराहरूलाई बिर्सिँदै गएँ अहिले।
उहाँलाई खानामा के मिठो लाग्छ नि?
उहाँलाई सबैभन्दा मिठो लाग्ने चाहिँ त्यही र उनै थियो, बियरहरू खानुहुन्थ्यो, म एकदमै मन पराउनुहुन्थ्यो, अनि अब माछा मासु त छोडेको भयो, अब 17-18 वर्षै भयो थियो होइन, अनि खानुहुन्थेन, तर बियर चाहिँ कहिले कसो, अनि मासु नखाए पनि घरमा फलफुलहरू फ्रुटहरू बनाइदिएर घरमा लिएर बियरहरू खाने गर्नुभएको थियो, अनि त्यसपछि म वैष्णव भएँ, अब म बाहिर हुँदा त मैले कसैले छोएको नखाने परेँ, त्यसपछि मैले 2-4 पाला चाहिँ मैले खाइ दिएन के अरे, अनि त्यसपछि ल ठिकै छ, म पनि तिमीलाई अब यसरी भोग भोगै राख्न चाहन्न, म पनि वैष्णव हुन्छु, उहाँको आफ्नै इच्छाले जब वैष्णव हुनुभयो त्यहाँबाट चाहिँ त्यो इच्छा छैन, अब उहाँले चाहेको जति खाना अहिले चाहिँ अब के बना भन्नुहुन्छ त्यही तरिकाले बनाएर खुवाइदिन्छु, अब एकदमै अब लसुन प्याजै नखाने भएपछि त अब अरू त केही नै भएन, उयो दाल तरकारी अचार यस्तै कहिले पकौडी बना भन्नुहुन्छ बनाइदिन्छु, उहाँले जे इच्छा लाग्छ त्यही,
त्यस्तो खानामा रुचि यो भन्ने छैन,
त्यस्तो कुनै पनि छैन, आज यो खान मन लाग्यो भन्ने छैन,
सुरु सुरुमा पेय पदार्थहरू चाहिँ छोड्ने बेलामा मलाई चाहिँ गाह्रो भयो, 2-3 महिनासम्म मलाई अलिक गाह्रो भयो, त्यसपछि आएर मैले त्यस्तो साथीहरूलाई अलिक त अलग तिनीहरूबाट वञ्चित भएर अलिक टाढा रहेर परिवारको चाहिँ सरसल्लाह अनुसार घर परिवारको सरसल्लाह अनुसार जाँदाखेरि अब राय सल्लाह अनुसार अब घरको परिस्थिति अनुसार अब यसलाई जानु हुँदो रहेछ, बाहिर घुमेर बेपत्ता हुनु हुँदो रहेछ, घरमै परिवारमै बसेर माया प्रेमहरू गरेर बस्नुपर्ने रहेछ भने मेरो चाहिँ त्यो याद आएर मैले चाहिँ त्यो रक्सी त मैले चाहिँ कस्तो भनेपछि अब खान त खान्थेँ मैले, अब भर्खर एक्चुअली पुरै छोडेको त मैले 3 वर्ष भयो, त्योभन्दा अगाडि मैले 10-15-20 वर्षको अगाडिमा त मैले धेरै खाएँ,
तर कति खाने कसरी खाने भन्ने
हजुर
हजुर मैले छोड्नै गाह्रो भयो, मलाई 3 म त कन्टिन्यू खान्थेँ, म बिहान उठ्ने अरूले चिया खान्छु भने मैले रक्सीको रूपमा चाहिँ मैले त्यो ड्रिङ्क गर्थेँ, जुन कुनै होटलमा पनि पसेर म चाहिँ खाएर आइहाल्थेँ, त्यसपछि दिनभरि म चाहिँ त्यस्तै अहिले टाइम टाइममा 5-5 10-10 गरेर यस्तो अलिअलि टाइम टाइममा खाइ नै गर्नु जान्थेँ, जब मलाई 24 घन्टा मेरो भयो नसा भयो, त्यस्तो सबैले साथीहरूलाई पनि थाहा छ, समाजलाई पनि थाहा छ, तर यो एउटा केहीको पनि लिमिटेसन हुँदो रहेछ, लिमिटेसन नभएर आउट अफ कन्ट्रोल त्यो भयो, त्यस्तो कारणले गर्दाखेरि त्यसलाई कन्ट्री ह्यान्डल गर्ने चाहिँ त्यसलाई कन्ट्रोल गर्ने मान्छे नभएको कारणले गर्दाखेरि म त्यस्तै भएँ कि,
तर
अहिले आएर मैले
के हुन्छ रुचि छ नि खानामा
मलाई चाहिँ अब प्राय गरेर मलाई के मनपर्छ भने हरियो सागसब्जीहरू
थाहै छैन,
दुधहरू
कहिले बुढोले पकाएर खाँदिने
फलफुलहरू चाहिँ मलाई बढी जस्तो चाहिँ फलफुल मनपर्छ,
सबै मनपर्छ, नपर्ने भन्ने केही छैन। यो खान पाए हुन्थ्यो भने भुतुक्क पनि अहिलेसम्म केहीमा
छैन,
सबैमा त्यही बाँच्नको लागि खाए जस्तो के प्राण बचाउनलाई
पाइँदैन।
बाहिर खानेकुरा पनि भएन, खानाको स्वाद पनि के कस्तो छ, म साई केन्द्र गएको 18-19 वर्ष भन्दा पहिल्यैदेखि छोडियो, बाहिरको खाना खाइएन, त्यसपछि मलाई केही नै लाग्दैन। यो फलफुलमा पनि यो खाना पाए हुन्थ्यो भन्ने लाग्दैन, पाए सबै पनि ठिकै लाग्छ, खाइदिए पनि हाल्छु, नपाए यो खाना पाए हुन्थ्यो भन्ने जीवनमा मलाई कहिल्यै पनि त्यसको इन्ट्रेस्ट भएन।
एकजना आफ्नो श्रीमानको हिसाबले हेर्दा त सबै कुरा राम्रो हुन्छ होइन, तर पनि मेरो श्रीमानको यो पक्ष चाहिँ राम्रो छ भन्ने त्यस्तो केही
राम्रो छ, उहाँ रिसाउनुहुन्न, कसैको रिस पनि छैन, इख पनि छैन होइन, अनि त्यसपछि डाहा गर्ने कोही हुन्छ नि घरमा आएपछि झिजो मान्ने, यो मान्छे किन आयो या आयो, लोभ लाभ, कसैलाई खुवाऊ सेवा सत्कार, अब मैले भन्न नपाउँदै आज यतै खाऊ भन्नुहुन्छ, बानी चाहिँ सबै राम्रो छ, त्यही पहिला खाइदिनुहुन्थ्यो त्यति मात्रै नराम्रो थियो, उहाँले चाहिँ बुझ्नु भएको थिएन, त्यो पनि छोडिदिनु भयो सुनमा सुगन्ध, अहिले चाहिँ एकदमै 100% चाहिँ राम्रो छ,
अझै पनि केही नगर्दै हुन्थ्यो भन्ने त्यस्तो
अझै पनि डर लाग्छ, अब बाबुले मलाई अस्ट्रेलिया बोलाइरहेछ, अब के थाहा साथीहरू फेरि यसको बुढी छैन भनेर फेरि आइदिने पो हो कि, त वैष्णव भएर के भयो र माछा मासु नखा रक्सी खाना त के हुन्छ र पो भन्छन् कि,
एक्लै
छोड्न अझै पनि डर लाग्छ। मैले बाबुलाई भनिरहेको छु ठिकै छ, त्यस्तो परेछ भने पहिला बुवालाई बोलाऊ, 3 महिना बुवाले बच्चा हेरिहाल्नुहुन्छ, तिमीहरू आउन्जेल दुसुद बनाएर खुवाउन सकिहाल्नुहुन्छ, त्यसपछि म आउँला, बरु म घर बसेर उहाँलाई पठाउने पक्षमा छु, किनभने यहाँ एक्लै भएर फेरि त्यही ताल त हुन्न, कता कता तर्सेको मान्छे डर चाहिँ लाग्छ।
श्रीमतीको हिसाबले हेर्दा एकदम राम्रो पक्षमा आएको के छ?
ठिकै छ, अब जुन बाटो चाहिँ अब रोचेको छ त्यसलाई मैले अब नकारात्मक मान्दैन, ठिकै छ, अब त्यो अब यो कसैले कसैलाई अब कन्ट्रोल गर्ने चिज पनि होइन, यो आत्मादेखि नै आफ्नो आत्मा बल गर्नुपर्छ, यसलाई कन्ट्रोलमा राख्नु, आफूले चाहेपछि यो मान्छे भोलि बिग्रिनु पनि सक्छ, यो मान्छे सप्रिनु पनि सक्छ, त्यो ट्र्याकभित्र त्यो आफ्नो सीमाभित्र रह्यो भनेर आफ्नो आत्मादेखि नै चाहिँ अब एकदम तटस्थ भएर चाहिँ एउटा आत्मबल लिएर हिँडेपछि जे कुरो पनि मान्छेले सक्छ।
यो चाहिँ नगर्दै अब हुन्थ्यो भन्ने लाग्छ कहिलेकाहीँ श्रीमतीलाई?
श्रीमतीलाई अब मैले त आफ्नो श्रीमतीको कर बलले मैले चाहिँ त्यो अब यो समाजको कर बलले मैले यो इन्जोय गर्न छोडेको होइन, मैले आफ्नो आत्मबलबाट नै छोडेको हो, यो कसो यो श्रीमती नै आफै चकित परेको छ कि यो रक्सी कसरी छोड्यो भनौँ न, इन्जोय
श्रीमतीको के चाहिँ कुरा राम्रो लाग्छ हजुरको श्रीमतीको यो बानी राम्रो?
मलाई त अब ठिकै छ, यो बानी राम्रो हो, यो पोजिटिभ नै होइन, अब जेको पनि सीमा हुन्छ, मैले अघि नै भनिहालेँ
घर व्यवहारिक
कुरामा अब चाहिँ त्यही हो, अब चाहिँ घरमा अब खाना पकाउने यताउता, अब चाहिँ सके झाडु पुछा लाउने यताउता, त्यसमा मैले पनि हेल्प गरिदिन्छु, अलि अशक्त भएको कारणले स्वास्थ्यको अलिक कारणले अशक्त भएको कारणले मैले पनि बिचबिचमा टाइम टाइममा जुन सोच्नु भएको छ उहाँले अब त्यो उहाँले यस्तो नगर उस्तो नगर भनेको मैले पोजिटिभ पनि ल्याएको छु, नेगेटिभ काम गर्नु जाँदैन, म राम्रै छ सबै कुरामा।
यहाँ अहिलेका नयाँ जोडीहरू हुन त यहाँहरू पनि अब दुइटा छोराको बुहारी ल्याइसक्नु भएको छ, त्यो भएर पनि थाहा पाउनु भएको छ होइन, र सामाजिक रूपमा पनि बाहिर देखिन्छ। अब विवाह गर्ने नयाँ जोडीहरू अहिले विवाह गर्ने बित्तिकै घुम्न जाने होइन, विवाह भएको दिन अनि त्यसपछि जन्मदिनमा एकअर्कालाई उपहार आदान प्रदान गर्ने सम्झिने रमाइलो गर्ने गर्छन्, यहाँहरूको हुन्छ त्यस्तो?
मेरो बाबुहरूको त छोराहरूले त गर्छन्, म खुसी हुन्छु उनीहरूले गरेको देखेर, तर हाम्रो चाहिँ छैन त्यस्तो, हामी पुरानो जमानाको पऱ्यौँ, त्यस्तो छैन पनि, अब त्यतातिर हाम्रो ध्यान पनि छैन, आफ्नै व्यवहारमा व्यस्त छौँ, तर छोराहरूले गरे अस्ति बिहा गर्ने बित्तिकै पोखरा यता विराटनगर कता कता घुम्न गए जाऊ भने, अब आफूले नगरेको कुराहरू तिनीहरूले गरून् भन्नेमा म खुसी हुन्छु।
यहाँहरूले कहिले मनाउनुहुन्छ आफ्नो जन्मदिन?
योचोटि भने बाबुले मलाई थाहै भएन, फेसबुकमा मेरो चाहिँ आइडी खोलेको थियो होइन, जन्ममिति सबै राखेको थियो, अनि बिहानै फेसबुकले आज तेरो त बर्थडे भनेर यसरी भन्यो, अनि बाबुहरूले सबैले विस गरे, अनि मलाई त थाहै छैन, म त्यही दिन काठमाडौँबाट आएको, म चाहिँ थाकेर सुतिरहेको थिएँ, अनि बा दुला हाम्रो छोरा बुहारी गएछन् बजारमा मोमबत्ती ल्याएर, योचोटि भने फर्स्टचोटि धुमधामसँग मनाए तिनीहरूले, अब हामी अर्को साल त कहाँ हुन्छौँ मम्मीहरूको कहाँ मनाउन पाइन्छ, र उसा हामी तिमी म लागेर मनाम भनेछ, दुइटाले सल्लाह गरेर केक ल्याएर म बाहिरको केही नखाने अनि ल्याएर बेलुका चाहिँ राम्रो उसले मामालाई ठुली मम्मीलाई त्यसरी बोलाएको, मलाई त थाहै छैन सबैजना आउँछन् किन आउँछन् भन्छु, म त छक्क परेँ, मम्मी साडीहरू लगाउनु न माथि फोटो खिच्ने हो भने तिनीहरूले, म त होला भने लगाएर जान्छु, त भव्य बनाएको छतमा अहिले मनाइदिए
हजुर, छोराहरूले गर्दा पनि कर हुने भयो
हजुर, तिनीहरूले गर्दा
एक्कासी पत्ता लगाएको छोराले हो, ऊ चाहिँ जब अस्ट्रेलिया जान थाल्यो त्यसपछि उसले आइडी खोल्दाखेरि अनि 81 देख्यो थियो त्योभन्दा अगाडि त उसलाई पनि थाहै थिएन
रमाइलो हुँदो रहेछ भन्ने कुरा अहिले अब आफूलाई
छैन
अहिलेसम्मै छैन
अहिलेसम्म छैन
चाहियो किन्ने
उसले सपिङ गर्नु पर्यो भने आफ्नो तरिकाले आफूले किन्ने मैले आफ्नो सपिङ गरेँ भने आफ्नो तरिकाले किन्ने तर आफ्नो चोइसले किन्ने
त्यतातिर ध्यानै गएन पनि थाहा भएन अब घरमा जे जे आवश्यक छ जसलाई जे चाहिएको छ ल्याउँछौँ अनि त्यस्तो चाहिँ यो गिफ्ट दिनुपर्छ आज यस्तो हो यसको जन्म हजुर अब चाहिँ बाबुले अस्ति जन्मदिन मनाइदिएपछि अर्को साल पनि यस्तै गरेर मनाउने हो उसको जन्मदिन भनेर भनेको मैले उहाँले भनेको सुनेको अब मनाउँछन् मनाउँदैनन् थाहा छैन त्यस्तो त खोइ खासै छैन जस्तो लाग्छ मलाई सम्झिराख्नु पर्ने त त्यही झगडा गरेको कुनै कुनै दिन त याद त आउँछ होइन त्यस्तो अब आफूलाई एउटा अब म त सक्दिनँ खुसीको दिन खासै छैन भनौँ अब दुःखको बरु एउटा दुइटा होला खुसीको चाहिँ छैन सामान्य हजुर एउटै लाग्छ त्यस्तो अचम्म लाग्दो यो खुसीको दिन भन्ने लाग्छ छैन
अब भर्खर भर्खर विवाह गर्ने जुन जोडी छन् होइन उनीहरूले अब यो वैवाहिक सम्बन्धलाई राम्रो बनाउन र सधैँभरि राखिरहन सुरक्षित राखिरहन भन्नु पर्यो अझ त्यसमा पनि अहिले हेर्दा त छिटो विवाह गर्ने अनि छिटै छुट्टिने हतारमा विवाह गर्ने छिटै छुट्टिने देखिन्छ त्यसले गर्दा त्यसलाई निरन्तर बनाउन वैवाहिक सम्बन्धलाई लामो समयसम्म सुरक्षित राख्नलाई के कुरामा चाहिँ विचार पुर्याउने होला एउटा श्रीमतीले के कुरामा विचार पुर्यायो भने यो सम्भव हुन्छ यहाँको अनुभवले के भन्छ
हजुर मेरो अनुभवले के भन्छ भने एकअर्काको पहिला चाहिँ भावना बुझ्नु पर्यो अनि उसको इच्छा के छ त्यसमा आफूले पनि अब अलिकति सहमत चाहिँ भइदिनै पर्यो होइन एउटा आगो एउटा पानी त हुनैपर्छ अब आफ्नो श्रीमानको के छ इच्छा त्यसमा पनि अब एकदमै कडा शासन चाहिँ गर्नु भएन उसको पनि इच्छालाई बिस्तारै बुझिदिनु पर्यो अनि दुईटाको सहमत हुनुपर्छ मेरो विचारमा
वास्तवमा भन्यो भने चाहिँ अब हाम्रो मात्र होइन कि अब सबैको आफ्नो जीवनमा एक आपसमा सहमति हुनु पर्यो सहमति सहकार्य भएर नै त्यो चाहिँ कुराहरू चाहिँ सक्सेस हुन्छ होइन अब एउटाले एउटा कुरा गर्छ एउटाले एउटा गर्छ भने चाहिँ नेगेटिभ पोजिटिभ डिलिभ भयो भने अलिक अप्ठ्यारो पर्छ अब दुईवटा मिलेर चाहिँ अब एक आपसमा सहकार्य गऱ्यो भने सहमति सहकार्यबाट नै त्यो सम्भव हुन्छ होइन नत्र भने समझदारी हुनु
अब हामी कार्यक्रमको अन्तिममा छौँ अन्तिममा अब एउटा हामी गीत सुन्छौँ यहाँको रोजाइमा
फुलको थुङ्गामा कि फुलको आँखामा फुलै संसार हजुर एकदमै
यहाँको रोजाइमा हामी कार्यक्रममा गीत सुन्छौँ यहाँसम्म आइदिनु भयो यहाँ दुवैजनालाई धेरै धेरै धन्यवाद
स्वागत छ
हजुरलाई
बोलाइदिनु भयो हजुरको अगाडि बसेर केही कुरा भन्न
पाएँ
आजका लागि कार्यक्रम हाम्रो जोडीबाट विदा माग्ने बेला हुनै लागेको छ कार्यक्रममा आज हामीले वीरेन्द्रनगर 10 कालुनचोक निवासी ज्ञान बहादुर खड्का र उहाँका धर्मपत्नी महेश्वरी खड्काको जीवन भोगाईका क्रममा आएका उतार चढाव तीता मिठा अनुभवका साथै रमाइला क्षणहरूका बारे भलाकुसारी गर्यौं यदि तपाईँको जोडी पनि हाम्रो कार्यक्रममा सहभागी भएर आफ्ना जीवन भोगाईका अनुभव हामीसँग साट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ त्यसका लागि हाम्रो सम्पर्क ठेगाना रहेको छ कार्यक्रम हाम्रो जोडी रेडियो भेरी एफएम 98.7 मेगाहर्ज वीरेन्द्रनगर 8 सुर्खेत तपाईँले हामीलाई फोन मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ त्यसका लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 083-522-445 अब हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ जाँदा जाँदै आजका हाम्रा अतिथिको रोजाइमा रहेको यो गीत तपाईँका लागि छोड्दै अर्को हप्ता नयाँ जोडीका साथ रमाइलो कुराकानी गर्न आउने नै छौँ तपाईँको दाम्पत्य जीवन सुखमय बितोस् यही कामनाका साथ म दिपा बिदा हुन्छु नमस्ते
फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार झुल्किन्छ है छाया वस्तु अनुसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडा भेडाको आँखामा काढै संसार जुन देखो कालो रातैमा जीवन संगीत सुनो मा सुख पातैमा ताहा ताहा जुन देखो कालो रातैमा जीवन संगीत सुनो मा सुख पातैमा संलो मन मा खुल्छ है सँगै संसार काडको आँखामा काडै संसार फुलको आँखामा फुलै संसार काडको आँखामा काडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार झुल्किन्छ है छाया वस्तु अनुसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार काँडाको आँखामा काँडै संसार काँडाको आँखामा काँडै संसार काँडाको आँखामा काँडै संसार